नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बद्ध व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, स्थायी सरकारका रूपमा लिइने कर्मचारी तन्त्रले सार्वजनिक सेवा प्रवाहका सन्दर्भमा सरकार र जनताको बीचमा पुलको काम गरेको हुन्छ। सरकारको वार्षिक नीति कार्यक्रम र बजेट योजना निर्माणदेखि कार्यान्वयनसम्मको जिम्मेवारी पनि धेरै हदसम्म कर्मचारी तन्त्रमा निर्भर रहेको हुन्छ। नेपालमा हरेक वर्ष आकर्षक योजना निर्माण हुने गरे पनि कार्यान्वयनमा समस्या देखिँदै आएका गुनासाहरू पनि आइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हालसालै प्रशासन संयन्त्र हाक्ने विभागीय मन्त्रालयका सचिवहरूलाई जनजीविकाका सवालहरूलाई यथाशीघ्र सम्बोधन गर्दै कुनै पनि प्रकारको ढिलासुस्ती नगरी सरकारको नीति कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। पछिल्ला वर्षहरूमा राजनीतिक परिस्थिति, छानबिनमा परिने डर, जिम्मेवारी पन्छाउने प्रवृत्ति लगायतका कारणले अपेक्षित काम हुन नसकिरहेका गुनासा समेत आइरहेका छन्। यसका साथै सरकारी निकाय, सरकारमा तहतका संस्थानहरूले पनि निर्धारित लक्ष्यहरू हासिल गर्न नसकेको टीका टिप्पणी यदाकदा सुनिन आएका छन्। आजको अन्तरसंवाद कार्यक्रममा हामी सरकारले वार्षिक रूपमा लिने लक्ष्य, यसमा कर्मचारी तन्त्रको भूमिका, सरकारी निकाय र तिनको वर्तमान अवस्था लगायतका विषयमा केन्द्रित भएर नेपाल सरकारका पूर्व सचिव विमल वाग्लेसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। आजका दिनमा राजनीतिक नेतृत्व जसले सरकार सञ्चालन गर्छ, त्यसै गरी कर्मचारी तन्त्र जसले सरकारका योजना र लक्ष्यहरूलाई सार्थक बनाउन निरन्तर भूमिका खेल्छ, यी दुई संयन्त्रको वर्तमान अवस्थालाई यहाँले कसरी हेर्नु भएको छ? अनि कर्मचारी तन्त्रबाट अपेक्षित काम हुन सकेको अवस्था छ कि छैन?
सरकारले चाहिँ बेसिकली दुईटा अङ्ग हो। कर्मचारी प्रशासन भनेको चाहिँ सरकारले बनाउने नीति तर्जुमामा सरकारलाई एक हिसाबले प्राविधिक सरसल्लाह दिएर नीतिको तर्जुमा गर्ने, र यसरी तर्जुमा भइसकेको नीतिको लागि कार्यान्वयनको पूर्ण जिम्मेवारी भनेको कर्मचारी तन्त्रमा आउँछ। त्यस कारणले यो राजनीतिक नेतृत्व अथवा चाहिँ राजनीतिक तह र कर्मचारी तन्त्र भनेको यो दुईटा चाहिँ एउटै रथका दुईटा पाङ्डा जस्ता हुन् कि। हुन त अब राजनीतिक तहले नेतृत्व लिएको हुन्छ, त्यो नेतृत्वमा सँगै हिँड्ने चाहिँ कर्मचारी तन्त्र हो। यो दुईटाको बीचमा कुनै एउटामा केही कमजोरी देखियो भने राज्यले गर्न खोजेका, राज्यले अठोट गरेका, राज्यले प्रतिबद्धता जनाएका कार्यक्रमहरू नीतिहरूमा चाहिँ कार्यान्वयनमा कुनै न कुनै रूपले चाहिँ ठेस पुग्छ। र अहिलेको अवस्थामा चाहिँ हामीले सरसर्ती हेर्दाखेरि यो कर्मचारी तन्त्रले चाहिँ अपेक्षित रूपमा चाहिँ सेवा दिन नसकेको हो कि, गर्न नसकेको हो कि भन्ने किसिमका चाहिँ कतिपय उदाहरणहरू, कतिपय चाहिँ जनभावनाहरू बाहिर चाहिँ व्यक्त भइरहेका चाहिँ हामीले देखेका पनि छौँ। हुन पनि अब राज्यले सञ्चालन गरेका विकास आयोजनाहरूको तपाईँको चाहिँ कार्यान्वयन पक्षलाई हेर्ने हो भने विरलै कुनै विकास आयोजना भेटिएला जसले चाहिँ दिएको लागत र दिएको समयको सीमाभित्र कार्य सम्पन्न गरेर त्यो सञ्चालनमा लिएर आएको होस्। टाइम ओभररन भन्छ, कस्ट ओभररन भन्छ, यो भने त प्राय सबै विकास आयोजनाहरूमा एक प्रकारको सामान्य लक्षणै भइसक्यो। यस्तो हुनु ठिक होइन, यसले गर्दाखेरि तपाईँको अन्तर्गत होल इकोनोमीलाई नै महँगो इकोनोमी बनाउँछ, हाई कस्ट इकोनोमी क्रिएट गर्छ। अहिलेको यो लिबरलाइज उदारवादी अर्थतन्त्र स्वीकार गरेको अवस्थामा विश्वव्यापी अर्थतन्त्रसित चाहिँ क्रमशः एकीकृत हुँदै गइरहेको अवस्थामा यस्तो हाई कस्ट इकोनोमी क्रिएट गरेर राज्यलाई अगाडि ल्याउन गाह्रो हुन्छ। त्यसैले यसतर्फ चाहिँ हामीले अलिकति विचार गर्नुपर्ने स्थिति छ। यसमा केही न केही सुधारहरू चाहिँ प्रतिबद्ध भएर अगाडि लिएर आउन चाहिँ जरुरी छ। त्यो ढिलो नै भइसक्यो, यसमा चाहिँ दुवै पक्षले प्रतिबद्ध भएर अगाडि आउनु जरुरी छ र मूलत राजनीतिक पक्षले चाहिँ यसमा आफ्नो गम्भीरता देखाउनुपर्छ, जुन कुरा कम भइराखेको छ।
यहाँले राजनीतिक नेतृत्व र कर्मचारी तन्त्रलाई एउटै रथका दुई पाङ्ग्रा भनिरहँदा राजनीतिक नेतृत्वले कर्मचारी तन्त्रलाई देखाउने र कर्मचारीले पनि राजनीतिक कारण देखाउने प्रवृत्ति पनि छ भनेर टीका टिप्पणी गुनासाहरू आइरहेको सुनिन्छ। अझ पछिल्लो समय प्रशासनिक नेतृत्व काम गर्न डराउने, फाइलमा हस्ताक्षर समेत नगर्ने लगायतका समाचारहरू, त्यस्ता किसिमका सूचनाहरू पनि बाहिर आइरहेको सुनिन आएको छ। यस्तो परिस्थितिको निर्माण किन हुन पुग्यो पछिल्लो समयमा, या त विगतमा पनि त्यस्तै प्रकृतिका समस्याहरू थिए कि पछिल्लो समय यस्ता समस्याहरू झन बढ्दै गएको देखिन्छ?
अब एउटा कुरा त तपाईँले जुन वस्तुस्थिति बताउनुभयो त्यो आधारमा भन्नुपर्दा यो स्थिति पहिलाको भन्दा बढेर गएको, त्यसमा कुनै शंकै छैन। एक दोस्रो कुरो, राजनीतिले प्रशासनलाई दोष दिने, गाली गर्ने, प्रशासनले राजनीतिक नेतृत्वलाई गाली गर्ने, यो दुईटाको बीचको यो ब्लेम गेम भन्छ नि अङ्ग्रेजीमा, हो यो ब्लेम गेम चाहिँ किन सुरु भइरहेछ भने दुइटै कमजोर छन्। दुइटै कमजोर भएपछि आफ्नो कमजोरी लुकाउनलाई एकले अर्कालाई चाहिँ भन्ने गरे हो यो। त्यसैले कमजोर मान्छेले चाहिँ अर्कालाई दोष दिएर पन्चिन खोज्छ, होइन भनेदेखि तपाईँको कहाँनिर के कमजोरी कसले गर्यो त? राजनीतिक नेतृत्वले कर्मचारीलाई उभ्याउन सक्नु पर्यो, त्यो किन नउभ्याएको? राजनीतिक नेतृत्व भने त कर्म समग्र मुलुकको नेतृत्व लिने पक्ष हो नि। कर्मचारी तन्त्र भने त उसको मातहतको, उसले अराएका कुराहरू गर्ने, उसले दिएको अधिकार प्रयोग गर्ने हो, उसले दिएको अधिकारप्रति आफू आन्सरेबल हुने हो, जवाबदेही हुने हो, उसले खोजेको अवस्थामा जवाबदेही त पुरा गर्ने हो। तर आफू माथिल्लो तहमा बसिसकेपछि अनि तल्लो तहलाई गाली गरेर राजनीतिक नेतृत्वले पन्चिन खोजेको ठिक होइन। कुन चाहिँ कर्मचारीले के गलत गर्यो, के कारणले गलत गर्यो, उसले काम गर्ने इन्भाइरोमेन्ट पाएको छ कि छैन, दिएको छ कि छैन, उसलाई हामीले कस्ता किसिमको कामहरू अरायौँ, त्यो काम उसले कसरी गर्यो, किन गरेन, यो पक्षमा चाहिँ खोजी नीति केही नगर्ने, अनि कर्मचारी तन्त्रले सहयोग गरेन भनेर चाहिँ मन्त्री भवनजेल बस्ने, मन्त्रीबाट बाहिर निस्किसकेपछि कर्मचारी तन्त्रलाई एकलौटी गाली गर्ने, त्यो पक्ष चाहिँ ठिक होइन। अगाडि आफू कुर्सीमा बसेकै बेलामा त्यो कुरामा खोजी नीति गर्नु पर्यो, कसले किन गरेन, राम्रो गर्नेलाई सजाय गर्ने, खराब गर्नेलाई दण्ड गर्ने व्यवस्था त कानुनले दिएको छँदैछ नि। त्यसैले यो पाटोलाई चाहिँ यसरी हेर्नु पर्यो, एकले अर्कालाई चाहिँ गाली गरेर त्यसो गरेर केही अर्थ छैन त्यसको। त्यो गाली देखाएर कसलाई सुनाएको? आखिरमा जनतालाई त डेलिभरी दिने हो नि, राज्यले त जनतालाई म यो दिन्छु भनेर अठोट गरेका, प्रमिस गरेका कुराहरू दिने हो, त्यो डेलिभरी दिन चाहिँ नसकेर कर्मचारीले सहयोग गरेन भनेर तपाईँको त्यो निरीहपन चाहिँ राजनीतिक नेतृत्वले देखाउने भनेको, त्यो चाहिँ मलाई त्यो बिल्कुलै ठिक लागेन। तपाईँको जसले सबै अधिकार लिएर बसिहाल्छ उसले पनि त्यस्तो निरीह त देखाउने हो, बरु क्षमता छैन भनेर पछि हट्ने, जसले सक्छ त्यसले अगाडि आएर गर्ने नि, त्यो कुरो चाहिँ ठिक भएन। जहाँसम्म कर्मचारी तन्त्रको कुराहरू छ, कर्मचारी तन्त्रमा सबै मान्छे काम नगर्ने होइन, काम गर्ने मान्छे पनि छन्, इमान्दार मान्छे पनि छन्, फटाहा मान्छे पनि छन्। सबै कर्मचारी इमान्दार हुने हो भने निजामती सेवा ऐन नियमावलीमा त्यो सजायको दफा किन राख्नु पर्यो, पुरस्कारको मात्र दफा राखे भइगयो नि। त्यसैले फटालाई टिप्नु पर्यो, सजाय गर्नु पर्यो, असल जसले गरेको छ त्यसलाई प्रोत्साहित गर्नु पर्यो। अब असल कर्मचारीलाई चाहिँ प्रोत्साहन गर्नु छैन, एउटा राम्रो काम गर्ने कर्मचारी, ठिक काम गरेका कर्मचारीलाई म प्रोत्साहन दिन्छु, तपाईँको संरक्षण म दिन्छु भनेर तपाईँको चाहिँ नि अगाडि आएर भन्न सकिदिनु पर्यो र त्यो दिएको देखाउनु पर्यो। फेरि मुखले बोलेर मात्रै होइन, बोल्न त्यहाँ जसले पनि बोलिदिन्छ, तपाईँको जे पनि बोलिदिन्छ, देखाउनु पर्यो। फलानु कर्मचारीले यति राम्रो काम गरे हुनाले म त्यसलाई पुरस्कृत गर्छु यो कारणले भनेर त्यस्तो दिएका उदाहरणहरू अगाडि आउनु पर्यो। अब तपाईँको काम गर्ने र नगर्ने, फटाएर सत्यलाई एउटै डालोमा राखेर हेर्ने, त्यो तरिका ठिक भएन। त्यस कारणले गर्दा असल गर्नेलाई जहिले पनि प्रोत्साहन गर्नुहोस्, त्यसलाई पुरस्कृत गर्नुहोस्, त्यसलाई अगाडि लिएर आएर रिकग्नाइज गर्नुहोस्, चिनाउनुहोस्, चिन्नुहोस्, होइन। खराब गर्ने कोही छ भने त्यसलाई कानुन अनुसार के कस्तो सजाय दिनुपर्छ त्यस्तो कुरा दिनुहोस्। त्यसपछि त तपाईँको छुट्टिहाल्छ नि, यो को के गर्ने, कसले के गरिरहेछ, अनि कस्ता मान्छे प्रोत्साहित हुनुपर्छ भन्ने कुरा त स्पष्ट देखिहाल्छ नि। त्यो पाटोमा जानु पर्यो। यस्तो यो राजनीति मुलुकको मुलुक चलाउँछु भनेर जिम्मा लिएर बस्ने, अनि तपाईँको जाब कर्मचारीलाई चाहिँ नि कर्मचारीले सहयोग गर्ने त्यसैले गर्न सकेन भनेर त्यस्तो निर्यता पनि देखाउने हो, त्यस्तो पनि राजनीतिक नेतृत्व हुन्छ कि? त्यस्तोले नेतृत्व लिनु हुँदैन, सक्नेले मात्रै लिनुपर्छ। त्यस्तो नभन्ने, आफ्नो आफ्नो अधिकार, प्राप्त अधिकारलाई प्रयोग गरेर म डेलिभरी गर्छु, गराउँछु भन्न सक्ने हैसियत नेतृत्व लिनुपर्छ, मलाई चाहिँ त्यस्तो लाग्छ।
अब म हाम्रो मूल विषयतर्फ केन्द्रित हुन चाहे। विगतमा आवश्यक तयारीका लागि समय अभाव भएको भन्दै संविधानमा जेठ 15 गते बजेट ल्याउने र जेठ 15 गतेदेखि असारको अन्तिमसम्म बजेट कार्यान्वयनका लागि नीति योजना कार्यान्वयनका लागि आवश्यक तयारी गर्ने भनेर डेढ़ महिनाको समय पनि राखियो। तर यति हुँदाहुँदै पनि अपेक्षित नतिजा भने हासिल हुन सकिरहेको छैन। विकास खर्चले लय समेत समात्न नसकिरहेका कुराहरू पनि बाहिर आएका छन्। तथ्यले पनि त्यस्तो देखाइरहेको छ। यस्तो अवस्थामा कमजोरी कहाँ भइरहेको छ? यहाँको बुझाइमा यहाँले त विगतमा सचिवको रूपमा प्रधानमन्त्री कार्यालयमा पनि लामो समय काम गर्नुभयो, त्यसै गरी लामो प्रशासनिक अनुभव पनि यहाँसँग रहेको छ।
हेर्नुहोस्, एउटा कुरा के छ भने यो संसारमा कुनै पनि प्रणाली आफैमा खराब हुँदैन, सिस्टम भनेको आफैमा खराब हुँदैन, मान्छेले खराब कुरो पढेकै हुँदैन। तपाईँ चाहिँ पढेर पढुन्जेल स्कुलमा कलेजमा युनिभर्सिटीमा पढुन्जेल तपाईँले बदमासी कहिले पढ्नुभयो र? तपाईँले खराब कुरा कहिले पढ्नु भएको छैन नि। सबै असल कुरा, राम्रो हुने कुरा, मुलुक बनाउने कुरा, आफू बन्ने कुरा, आदर्शका कुराहरू, सत्कार सम्मानका कुराहरू मात्रै तपाईँ पढेर आउनुभयो होइन। तर तपाईँ चाहिँ एउटा यस्तो इन्भाइरोमेन्टमा छिर्नुभयो, यस्तो कन्टेक्स्टमा छिर्नुभयो, तपाईँले पढेका कुरा एकातिर रहे, तपाईँको व्यवहार अर्कातिर रहे, तपाईँको कारणले भन्दा पनि त्यो ओभरअल इन्भाइरोमेन्टले तपाईँलाई चाहिँ पोल्युट गरेर राखेको अवस्था पनि हुनसक्छ, जुन हामी कहाँ धेरै हदसम्म छ। त्यसैले सिस्टम आफैमा खराब होइन, त्यो सिस्टम कुन कन्टेक्स्टमा आयो एउटा त्यो हेर्नुपर्छ। जहाँसम्म जेठ 15 गतेको कुरा छ, त्यो खराब कन्टेक्स्ट होइन। बजेट चाहिँ नि तपाईँको चाहिँ साउने गते लागू गरेर तुरन्तै कार्यान्वयन गर्दाखेरि त्यो होमवर्क गर्नुपर्ने क्रिया कार्यको लागि समय गयो, जसले गर्दा चाहिँ नि कार्यान्वयन गर्ने पक्ष अलिकति पछाडि पर्यो भन्ने कुरालाई मध्य नजरमा राखेर जेठ 15 गते बजेट लिएर आउँ भनेर लिएर आएको। त्यसको अर्थ चाहिँ के त भन्दाखेरि साउन 1 गतेको दिन बजेट चाहिँ कार्यान्वयनमै गइसकेका हुनेछ भन्ने अपेक्षा गरेर त्यो लिएर आएको हो। सिस्टम आफैमा खराब होइन, तर मैले अघि भने नि सिस्टम आफैमा त कुनै पनि खराब होइन, तर त्यो सिस्टम चलाउने को हो, कसले चलाउँछ, त्यो चलाउने व्यक्तिमा चाहिँ नि सबै कुरा गरेर डिपेन्ड भएको हुन्छ कि। तपाईँले धेरै राम्रो सिस्टम बनाउनु भयो भने व्यक्तिको चाहिँ तजविजी अधिकार चाहिँ कम भएर जान्छ, तर शून्य चाहिँ कुनै पनि सिस्टममा हुँदैन, माथिल्लो तहको अधिकार चाहिँ शून्य चाहिँ कहीँ पनि हुँदै हुँदैन। त जहाँ तजविजी अधिकार पसिराखेको हुन्छ त्यो अधिकारलाई चाहिँ त्यो सिस्टमको स्पिरिट अनुसार, सिस्टमको ध्येय अनुसार, सिस्टमले खोजेको उद्देश्य अनुसार आफ्नो चाहिँ तजविजी अधिकारलाई चाहिँ अगाडि लाँदै गयो भने त्यो कुरा ठिक हुन्छ। होइन त्यही तजविजी अधिकारमा खेल्ने थालेर सिस्टमलाई बिर्सिन थाल्यो भने तपाईँले जेसुकै सिस्टम लिएर आए पनि केही फरक पर्दैन। जुन कुरा अहिले जेठ 15 बजेटले भइरहेको छ, कस्तो राम्रो उद्देश्यले लिएर आएको थियो जेठ 15 बजेट हगि। अब अहिले गएर त तपाईँको उयो असार साउने गति लिएर जस्तै स्थिति छ। हेर्नुहोस् तपाईँको टाइममा काम नगरिदिने, टाइममा कम्प्लिट नगरिदिने भएपछि त सिस्टमले गरोस् कि तपाईँको आखिर काम गर्ने त मान्छे हो नि, भएको कुरो त्यति मात्रै हो। सिरियसली लिनु पऱ्यो क्या यसलाई, त्यो सिस्टमलाई सिरियसली कार्यान्वयन गर्छु भन्नु पऱ्यो जिम्मेदार मान्छेहरूले। गराउने मान्छेहरूले पनि भएको छ कि छैन भनेर हेर्नु पऱ्यो, गराउने पनि चुप, गर्ने पनि चुप, अनि बिग्रिसकेपछि चाहिँ अनि प्रश्न गर्ने कुरा कृषिमा बस्नेले गर्नु ठिक होइन।
कर्मचारीलाई बढ़ी च्याप्ने काम भयो भनेर स्वयं कर्मचारी तन्त्रले पनि भनिरहेको एउटा सन्दर्भ देखिन्छ। तलब सेवा सुविधा लगायतका कुराहरू पनि त्यहाँ रहेका छन्। यहाँहरूले पनि विभिन्न किसिमका सुझावहरू प्रतिवेदन मार्फत नै विगतमा दिनुभएको थियो, त्यसको समेत असर परेको हो कि भनेर हामीले भन्न सक्ने ठाउँहरू छ कि छैन? अहिलेको अवस्था कस्तो छ यो सन्दर्भमा?
अब हेर्नुहोस्, अब यसरी यसमा चाहिँ मेरो दृष्टिकोण फरक छ। हेर्नुहोस्, राज्यको चाहिँ एउटा सम्पूर्ण मुलुकका नागरिकको चाहिँ नि एउटा अभिभावकको हैसियतले नागरिकलाई सेवा सुविधा दिनुपर्ने जिम्मेदारी लिएको हैसियतले राज्यको एउटा भूमिका हुन्छ। राज्यको त्यो जिम्मेदारी पूरा गर्नको निमित्त एउटा प्रशासकीय संयन्त्र भनेर कर्मचारी भर्ना गर्ने हो। त्यो संयन्त्र माध्यम, संयन्त्रको माध्यम मार्फत जनतालाई दिनुपर्ने कुरा तिनी हो। त्यसैले कर्मचारी र सरकारको भूमिका भनेको के हुन्छ भने मेरो विचारमा रोजगारदाता र रोजगारी हुन्छ, रोजगारदाता र रोजगार लिने हुन्छ। त्यस कारण इम्प्लोयर र इम्प्लोयरको रिलेसन हो के त्यो। रोजगारी भनेको इम्प्लोयर र इम्प्लोइ बिचको एउटा कन्ट्राक्ट हो, एउटा करार हो दुइटाको बिचमा। त्यसैले रोजगारदाता सरकारले के भन्यो भने म कहाँ यस्तो यस्तो काम गर्नु छ, म तपाईँलाई यति यति तलब दिन्छु, यो यो सुविधा दिन्छु, यस्तो यस्तो दिन्छु भन्ने कुरा पहिला नै स्पष्ट रूपमा बाहिर प्रकाशित गरेर यस्तो काम गर्न तपाईँलाई इच्छा छ भने आउनुहोस् म कहाँ काम गर्न भनेर लोकसेवाले विज्ञापन गर्छ। त्यो विज्ञापन सबै कुरा बुझेर जम्मै गरेर जाँतेर आइसकेपछि अनि भित्र पास भएर आइसकेपछि चाहिँ मलाई यो भएन र त्यो भएन भनेर हिजोकै त्यो करारमा लेखेका शर्तमाथि प्रश्न उठाएर काम नगर्ने भन्ने कुरा कर्मचारीले गर्नु हुँदैन, किनभने यो इम्प्लोयर र इम्प्लोइको रिलेसनसिपमा त्यस्तो कुरा हुँदैन। हिजो इच्छा छैन भने जाहिर खाना नआए भइगयो नि, राज्यले हेर्नुपर्ने कर्मचारीलाई मात्र होइन, कर्मचारी र राज्यको बिचको सम्बन्ध मैले भने नि रोजगार दाताको हैसियतले सम्बन्ध हुन्छ, तर सरकार भने आज तपाईँको त्यो कर्मचारी नागरिक पनि हो, फेरि नागरिकको हैसियतले उसले पाउनुपर्ने सुविधा छुट्टै छ। तर म कर्मचारीको हैसियतले भनेर क्लेम गर्ने कुरामा चाहिँ एक किसिमबाट क्लेम गर्नुपर्छ, नागरिकको हैसियतले क्लेम गर्ने कुरा भनेको चाहिँ अर्को चिज हो, नागरिकपट्टिको उत्तरदायित्व भनेको अर्को चिज हो। त्यसैले मलाई चाहिँ के लाग्छ भने कर्मचारीले म इम्प्लोइ हुँ भन्ने कुराको हैसियतलाई पनि बिर्सिनु हुँदैन, होइन, राज्यले पनि कहिलेकाहीँ कर्मचारीलाई व्यवहार गर्दाखेरि अब कर्मचारी राम्रो भएन भने त राज्यले पनि बोलेको कुरा के हुन्छ, मन्त्री प्रधानमन्त्री सरकारले चाहिँ जेसुकै कुरा चाहेको होस् न, भोलि कर्मचारी संयन्त्र चाहिँ तपाईँको कमजोर भयो भनेदेखि उसले चाहेका कुराहरू त बजारमा त उत्रिँदैन, बजारमा कार्यान्वयनमा त आउँदैन, त्यसकारणले कर्मचारी संयन्त्रलाई पनि उसले जहिले पनि के गर्नु पर्यो भन्दाखेरि एउटा सक्षम इमान्दार कर्मचारी संयन्त्र डेडिकेटेड कर्मचारी संयन्त्र कसरी बन्छ, कर्मचारी तन्त्र एज ए होललाई मैले एउटा कमिटेड एउटा चाहिँ डेडिकेटेड कर्मचारी तन्त्र कसरी बनाउन सक्छु होला भन्ने कुरामा उसले पनि निरन्तर खोजी गरेर तद अनुरूपको वातावरण दिनु पर्यो, जुन कुरा चाहिँ कार्य वातावरणदेखि लिएर सेवा सुविधाका कुरादेखि लिएर पारिश्रमिक कुराहरूदेखि लिएर यो सबै कुराहरू पर्छन्। यसमा उसले पनि निरन्तर सोच्नै पर्यो, कर्मचारीले पनि के छ, म यहाँ जाहिर खान आइसकेपछि मैले यो यो विषयमा शपथ लिएर आइसकेपछि मैले पनि आफ्नो जिम्मेदारी पुरा गर्नुपर्छ भन्ने त्यत्तिकै कमिटेड चाहिँ कर्मचारी पनि हुनुपर्छ। अब यहाँ त अहिले के भयो भने अब यो भने नि अघि नै सुरुमा तपाईँले भन्नुभयो, अब एकले अर्कालाई चाहिँ विभिन्न किसिमका दोष लगाएर बाहिर चाहिँ जनताको अगाडि यो साँचिलो हुन खोज्ने प्रवृत्ति चाहिँ देखियो, जुन कुरा चाहिँ सर्वसाधारण नागरिकले दुवैको हकमा चाहिँ स्वीकार गरिराखेको अवस्था चाहिँ छैन अथवा चाहिँ गर्दैनन् पनि गर्नु पनि हुँदैन। त्यसैले यो दुवै पक्षले चाहिँ दुवै पक्षमा चाहिँ केही न केही कमजोरी भयो। अब यहाँ एउटा पाटो चाहिँ कस्तो छ भन्दाखेरि त्यो कर्मचारी तन्त्र र तपाईँको राजनीतिक नेतृत्वको बिचमा एक प्रकारको दूरी हुनुपर्ने, जुन दूरी भनेको चाहिँ तपाईँको राज्यलाई फाइदा हुने किसिमको एउटा दूरी हुनुपर्ने, तर यहाँ चाहिँ अर्कै किसिमको नेक्सस एउटा क्रिएट गरेर चाहिँ कतै कतै निज स्वार्थको निमित्त प्रयोग भइरहेको उदाहरणहरू पनि आइराखेको छ। त्यो चाहिँ कदापि हुनु भएन, त्यो चाहिँ कदापि हुनु भएन, हुन दिनु भएन। त्यो कुरा चाहिँ त्यो पार्टको हिसाबले चाहिँ हेर्नु पर्यो, कर्मचारीलाई कर्मचारीको नेतृत्वले राजनीतिक नेतृत्वले कर्मचारी नेतृत्वलाई च्यापियो भन्दाखेरि च्याप्नु बेठिक छैन, च्याप्नु बेठिक छैन, ठिक छ, तर के को लागि च्याप्नु त, मुलुकको लागि च्याप्नु पर्यो, सार्वजनिक हितको लागि च्याप्नु पर्यो, न कि तपाईँको आफ्नो व्यक्तिगत स्वार्थको लागि च्याप्ने त्यो पाठ चाहिँ गर्नु हुँदैन। जस्तो अहिले हाम्रो मन्त्रालयतिर हेर्नुहोस् न, तपाईँको एक वर्षमा चारचोटि पाँचचोटि पनि कहीँ सचिवको सरह हुन्छ, के गरी छानेर लिएर गएको त्यो सचिव, के त्यो उहाँको घरको मन्त्रीको सचिव हो र त्यो सचिव भनेको, ऊ त मन्त्रालयको सचिव हो नि, तपाईँको मन्त्रालयको सचिवको हैसियतले व्यवहार गर्नुहोस् न उसलाई, होइन, काम बिगारे सजाय गर्नुहोस् न तपाईँले, मैले अघि भने नि राम्रो गरेर पुरस्कार दिनुहोस्, बिगारे सजाय गर्नुहोस्, तर कुनै बिना कारण चाहिँ तपाईँको एउटा सचिवलाई हल्लाएको छ, कहिले कता घुमाएको छ, कहिले कता घुमाएको छ, त्यो पनि तरिका हुन्छ कि, त्यसरी पनि व्यवहार हुन्छ कि, अनि कर्मचारी तन्त्र त्यसरी पनि कहीँ पल्लियो हुन्छ, उसको मोरल हाई हुन्छ, उसको त्यो हुन सक्दैन नि। यो गलत काम चाहिँ राजनीतिक नेतृत्वबाट भएको छ, उहाँ पनि सचिवसित चाहिँ तपाईँको पर्फर्मेन्स कन्ट्याक्ट गर्ने भनेर उहाँ प्रधानमन्त्रीको अगाडि उपस्थितिमा
मन्त्री गराउने हामी कुराकानीकै क्रममा रहेका छौँ। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामी सरकारी योजना लक्ष्य प्राप्तिमा कर्मचारीको भूमिका र सरकारी निकायको अवस्थाबारे केन्द्रित भएर कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग नेपाल सरकारका पूर्व सचिव विमल वाग्लिक हुनुहुन्छ। हुन्छ, कुराकानीलाई अगाडि बढ़ाउ, यहाँले पनि भन्दै हुनुहुन्थ्यो कि कर्मचारीलाई पनि स्थायी रूपले अगाडि बढ़ाउन सरूवा बढ़ुवाको जुन प्रणाली छ त्यसमा पनि सुधार गर्नुपर्छ भनेर। अब यो सँगै मैले यहाँलाई अर्को पनि प्रश्न गर्न चाहे, हाम्रो काम गर्ने प्रवृत्ति र सेवा दिने प्रणालीमा पनि समस्या औल्याउँदै आइएको छ, जस्तो कि नागरिकले सहजै आफूले प्राप्त गर्नुपर्ने सेवा सुविधा प्राप्त गर्न नसकेको एउटा अवस्था छ भने सेवा दिने व्यक्तिले अथवा निकायले पनि बहानाबाजी गर्ने सन्दर्भ पनि छ। यस्तो समस्या सुधार गर्नका लागि के गर्नुपर्ला खास गरी?
होइन एउटा सजिलो छ नि, तपाईँको कर्मचारीहरूलाई चाहिँ तपाईँले के काम गर्ने भनेर चाहिँ जिम्मेदारी तोकिदिनुहोस् होइन, त्यो जिम्मेदारी तोक्दाखेरि अधिकार पनि तोकिदिनुहोस्, अधिकार तोक्दाखेरि काम गर्ने वातावरण पनि तोकिदिनुहोस्, यति तिनवटा कुरा उसलाई दिइदिनुहोस् अनि त्यसपछि गएर खोइ ल मलाई नतिजा ल्याऊ भनेर खोज्नुहोस् न, दिइहाल्छ नि उसले नतिजा, दिन सकेन भने ऊ हट्छ, जसले दिन्छ त्यो आउँछ, दिन नसकेको कारण खोजेर अनि उसलाई चाहिँ नि भोलि दिन सक्ने अवस्थामा कसरी पुर्याउन सक्ने अथवा चाहिँ नि नसजाएको भागी पो हुनुपर्ने हो कि त्यो पार्टी हेरिहाल्छ। त्यसले तपाईँले तिनवटा चिज हेर्नुहोस् न, कर्मचारीको लिमिटेसनै नबुझिकन काम हराएर हुँदैन नि तपाईँको, उसको लिमिटेसन पनि त बुझ्नु पऱ्यो नि, उसको सीमा बुझेर काम हराउनु पऱ्यो, अराउनेले त्यस्तै चाहिँ महत्वाकांक्षी भएर अराउनु भएन, त्यसरी सीमाभित्र बसेर काम हराएपछि त गरिहाल्छ, त्यो नगर्ने कुरै छैन, काम गर्नै गएको हो। पहिला पहिलाको तपाईँको ब्युरोक्रेसीमा त्यत्रो काम गर्यो त्यत्रो राम्रो गर्यो भनेर मान्छेहरू चाहिँ हामी चाहिँ सफल प्रशासकहरू भनेर चाहिँ वर्षपछि पुरस्कार दिएर हिँडिरहेको छौँ, तिनले कसरी काम गरेर तपाईँ होइन र त्यसरी गर्न नसक्ने भन्ने होइन, अराउनेले ठिक कुरा अराउनु पऱ्यो, ठिक मान्छेलाई अराउनु पऱ्यो, अधिकार दिनु पऱ्यो, कार्य वातावरण दिनु पऱ्यो, नतिजा आइहाल्छ नि, त्यो प्रब्लमै छैन, त्यो ठुलो कुरै होइन। यो
सरकार मातहत रहेका विभिन्न निकाय, सार्वजनिक संस्थानहरू र त्यस्ता संस्था र निकायहरूबाट भइरहेको कामलाई यहाँले कसरी मूल्याङ्कन गरिरहनु भएको छ अहिलेको पछिल्लो सन्दर्भमा? विगतमा यहाँले अब संस्थानसँग जोडिएर पनि काम गर्नुभएको थियो, संस्थान सुधार सबलीकरणका धेरै कुराहरू पनि उठिरहेका थिए, देश संघीयतामा गएसँगै आवश्यक संरचनाहरू राख्ने र आवश्यक नभएका संरचनाहरू गाभ्ने खारेज गर्ने कुराहरू पनि पछिल्ला दिनहरूमा चलिरहेका छन्। यो सन्दर्भलाई यहाँले कसरी हेर्नु?
अब समष्टिगत रूपमा तपाईँले भन्नु पर्यो भनेदेखि एउटा वाक्यमा भन्नु पर्यो भने जसरी हुनुपर्ने त्यसरी भएको केही पनि छैन, जसरी हुनुपर्ने त्यसरी भएकै छैन, न संस्थान जसरी चल्नुपर्ने त्यसरी चलिरहेछ, न अरू कुराहरू नै, अरू सार्वजनिक कुराहरू नै जसरी अपेक्षित हिसाबमा जसरी चल्नु पर्थ्यो त्यसरी चलिरहेछ। त्यसरी अब यो नचल्नुका कारणहरू के हो के हो भनेर खोजेर जाने हो भनेदेखि अब प्रत्येक केस वाइज हामीले चाहिँ कुरा गर्नुपर्छ। तपाईँले संस्थानकै कुरा गर्नुहुन्छ भनेदेखि संस्थानहरू किन यो हालतमा पुग्यो भनेर हेर्ने हो भने कारण त थुप्रा हुन्छन्। त पहिलो एक नम्बरमा प्राथमिकतामा राखेर हेर्ने हो भने संस्थानको नेतृत्व कसले लिइरहेछ, त्यो नेतृत्व लिने पक्ष चाहिँ हामीले एउटा ठिक मान्छेको हातमा नेतृत्व दिन सकेका छ कि छैन, त्यो त्यसमाथि चाहिँ प्रश्न छ तपाईँको। एउटा ठिक मान्छे भनेको को त भन्दाखेरि त्यस्तो मान्छे जोसँग क्षमता छ, त्यस्तो मान्छे जो मान्छे इमान्दार छ, त्यस्तो मान्छे जो मान्छेसँग अधिकार छ, त्यस्तो मान्छे जो मान्छेसँग अधिकारको प्रयोग गर्ने स्वतन्त्रता छ, त्यस्तो मान्छे जसले आफूले अधिकार प्रयोग गरेर देखाएका नतिजाहरूप्रति जवाफदेही हुन सक्ने स्थितिमा छ अथवा जवाफदेही हुन सक्ने क्षमता राख्दछ, हो त्यस्तो किसिमको कुरा हामीले दिन सकेका छ कि छैन त्यो पार्टलाई हेर्नु पर्यो। मलाई सोध्नुहुन्छ भने त्यसो अहिले मैले भनेका यी सबै तत्त्वहरू मिसिएर नेतृत्व दिन सकेको अवस्था मैले नै देखाएको छैन।
अब अन्त्यमा समग्र हाम्रो सार्वजनिक प्रशासन, राजनीतिक नेतृत्व सबैले सुधार गर्नुपर्ने कुराहरू के रहेका छन्, अति नै छोटकरीमा भनिदिनुहोस् न।
सुधार गर्नुपर्ने कुरा सबभन्दा पहिलो कुरा त के हो भने अर्गनाइजेसन भनेको कस्तो हुन्छ भने नि, त्यहाँ काम गर्ने मान्छेभन्दा राम्रो अर्गनाइजेसन हुन सक्दैन कि, राम्रो नराम्रो भनेको तपाईँको त्यहाँ घरमा बुट्टा गरेर भयङ्कर जाने तपाईँको राजर्षी मेचा बसेर बसेको कारणले गर्दा अफिस क्यार राम्रो रहेछ, हाकिम क्यार राम्रो रहेछ भन्ने कुरो हुँदैन। उसले दिनुपर्ने कार्यालयको उद्देश्य अनुसार गर्नुपर्ने काम राम्रोसँग ठिकसँग जनतालाई चित्त बुझाउने हिसाबले गरिरहेछ भने त्यो अर्गनाइजेसन राम्रो हुन्छ। त्यो कार्पेटले राम्रो गर्दैन तपाईँको, त्यो त 10 गाडी चढेर हिँडेर कार्पेटमा कुचेर हिँडेर ठुलो ठुलो चाहिँ नि तपाईँको चाहिँ नि मैले भने नि त्यो कुर्सी बाक्लो बाक्लो कुर्सीमा बसेर चाहिँ तपाईँको अफिस राम्रो हुने भयो, सेवा दिएर राम्रो हुने, काम गरेर राम्रो हुने, त्यो गराउन सक्ने इन्भाइरोमेन्ट दिनु पर्यो। त्यस कारणले सबैभन्दा ठुलो कुरो मान्छेलाई मोटिभेट गर्नु पर्यो, काम गर्ने कर्मचारीहरूलाई प्रोत्साहित गर्नु पर्यो, उत्प्रेरित गर्नु पर्यो, कामप्रति जवाफदेही बनाउनु पर्यो। मैले अघि भने नि यी सबै कुरा गर्न सक्नु पर्यो, होइन भने सुकिला मुकिला भएको भरमा राज्यका जनताले केही कुरा पाउनेवाला छैन। कर्मचारी र मन्त्रीहरू राजनीति नेतृत्वहरू सुकिला भएर हिँड्ने, राम्रो राम्रो कुरा गरेर हिँड्ने, जनताले चाहिँ त्यो कुराहरू केही नपाउने, सधैँ दुःख पाउने हो भने त्यसले कुनै अर्थ राख्दैन तपाईँको। त्यसैले मान्छेलाई चाहिँ मोटिभेट गर्नु पर्यो, मेरो जिम्मेदारी के हो, मैले जिम्मेदारी पुरा गरेको छ कि छैन भनेर त्यो गर्न सक्नु पर्यो, अनि त्यसपछि त भइहाल्छ नि तपाईँ।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हस् धन्यवाद, तपाईँले पनि मलाई कुरा भन्ने अवसर दिनुभयो, धन्यवाद है।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले सरकारी लक्ष्य प्राप्तिमा कर्मचारीको भूमिका, सरकारी निकाय र तिनको वर्तमान अवस्था लगायतका विषयमा केन्द्रित भएर नेपाल सरकारका पूर्व सचिव विमल वाग्लेसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।